नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी संघीय बजेटमा सत्ता पक्षकै सांसदको असन्तुष्टि र प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनका चुनौतीका विषयमा छलफल गर्दैछौं। संघीय सरकारका मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट थुपारेको भन्दै सत्ता पक्षकै सांसदले सरकारको चर्को आलोचना गरेका छन्। संसदमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्ने सत्ता पक्षकै सांसदले बजेटमा फिक्सिङ गरिएको भन्दै सरकारको आलोचना गरेका हुन्। उनीहरूले देशका सबै ठाउँमा बजेट बाँड्न छाडेर मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट थुपार्ने मन्त्रीलाई जेल हाल्नुपर्ने माग पनि गरेका छन्। यस्तै प्रदेश सरकारले ल्याएको बजेटमा पनि प्राथमिकता क्षेत्र स्पष्ट नभएको विज्ञले टिप्पणी गरेका छन्। संघीय सरकारले धेरै बजेट केन्द्रमै थुपारेका बेला प्रदेश सरकारले ल्याएको बजेटमा थुप्रै क्षेत्रलाई समेटे पनि भूकम्प प्रभावित, बाढ़ी प्रभावित र गरीब नागरिकका समस्या समाधान गर्ने ठोस योजना नभएको विज्ञको भनाइ छ। आज हामी संघीय र प्रदेश सरकारको पहिलो बजेट किन नागरिकमुखी भएन भन्ने विषयमा आर्थिक विश्लेषक हरि रोकासँग छलफल गर्दैछौ। यहाँलाई बद्दी नेपालमा स्वागत छ।
हजुर, धन्यवाद।
पहिलो कुरा त अहिले संसदमा जुन सत्तारूढ दलकै सांसदले मन्त्रीको, खास गरी मन्त्रीले ल्याएका बजेटको, सरकारले ल्याएका बजेटको चर्को आलोचना गरेका छन्। उनीहरूको सोझै आरोप के छ भने यो केही मन्त्रीहरूले आफ्नै क्षेत्रमा बजेट बढ़ी पारेको र अरू क्षेत्रमा बजेट समान ढंगले वितरण नगरेको भन्ने छ। दाङका एक नम्बरका सांसद मेटमणि चौधरीले त म्याच फिक्सिङ गर्ने खेलाडीलाई जेल हाल्नु पर्ने, अनि मन्त्रीले चाहिँ जसरी अहिले बजेटमा फिक्सिङ गरेका छन् उनीहरूलाई जेल पठाउन नहुने भनेर प्रश्नै गर्नुभएको छ। हामी त्यो सुन्छौ अनि त्यसपछि तपाईँसँग कुरा गर्छौ।
म्याच फिक्सिङ गर्ने खेलाडीहरूको हातमा हतकरी लाग्छ, जेल जानुपर्छ। आज मन्त्रीहरूले आफ्नो बजेट र प्रोग्राम फिक्सिङ गर्दै आफ्नो निर्वाचन क्षेत्रमा पार्ने काम गरिराख्नु भएको छ। यस मानेमा म्याच फिक्सिङ गर्ने खेलाडीहरूले जेल जानुपर्छ भने प्रोग्राम फिक्सिङ गर्ने मन्त्रीहरू जेल जानुपर्छ कि पर्दैन? जेल जानुपर्छ र यसले समृद्धिको बाटोलाई डिस्टर्ब गर्न सक्छ। यस्ता मन्त्रीहरूबाट न त देश उभो लाग्न सक्छ, न त मुलुक सम्पन्न हुन सक्छ, न नेपाली जनताहरू खुसी हुन सक्छन्। यस मानेमा जसरी फिक्सिङ गर्ने खेलाडीहरूलाई देशद्रोहीको आरोप लगाउँदै जेल पठाइन्छ, त्यस्तै गरी यस्ता मन्त्रीहरूलाई फिक्सिङ गर्दै आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा मात्रै प्रोग्राम पार्ने मन्त्रीहरूलाई जेल पठाउनुको विकल्प छैन, पठाउनै पर्छ।
उहाँले भने जस्तै, मेटमणि चौधरीले भने जस्तै, साँच्चै मन्त्रीहरूले यसरी बजेटमा फिक्सिङ गर्न मिल्छ, आफ्नै क्षेत्रमा बजेट थुपार्न मिल्छ?
संघीय व्यवस्थामा त्यस्तो मिल्दैन। संघीय शासन प्रणाली भनेको केन्द्रीय शासन प्रणाली होइन, र त्यसमा तपाईँको चाहिने फिस्कल फेडरलिजमको मान्यता अनुरूप अर्थात वित्तीय संघीयताको मान्यता अनुरूप सबै ठाउँहरूमा आवश्यकता अनुसारको लगानी गर्नुपर्ने, आवश्यकता अनुसारको तपाईँ वितरण गर्नुपर्ने र तपाईँको चाहिँ मतलब माग अनुसार व्यवस्थापन गर्ने कामलाई सुचारू गर्नुपर्ने अर्थ हुन्छ। त्यस अर्थमा तपाईँको चाहिँ पहिले केन्द्रीकृत राज्य व्यवस्थामा जस्तो प्रधानमन्त्रीले, अर्थमन्त्रीले वा तपाईँको चाहिँ अरू पावरफुल पावरदारी मन्त्रीहरूले आफ्नै क्षेत्रमा बजेट हाले जस्तो यसमा चाहिँ यतिखेर हाल्न नमिल्नुपर्ने हो। तर अहिले जुन सांसदहरूले जुन प्रतिक्रिया दिनुभएको छ त्यो केन्द्रीकृत बजेट प्रणालीको पुरानो ढाँचालाई निरन्तरता अर्थमन्त्रीले दिनुभएको कारणले गर्दाखेरि यो अहिलेको विरोध जन्मिएको हो।
भनेको अर्थमन्त्रीको स्पष्ट दूरदृष्टि र संघीयता अनुरूप उहाँको सोच भएन बजेट ल्याउँदाखेरि?
हजुर, लगभग तपाईँ संघीयताको बारेमा उहाँलाई राम्रो जानकारी रहेनछ भन्ने नै बुझिन्छ।
त्यसले ठूलो अर्थ दिँदैन र भने अहिले त संघीयतामा देश गएपछि पहिलो सरकार हो, पहिलो बजेट हो, फेरि केन्द्रमा जम्मै बजेट थुपारिएको छ। सरकारको नियत बजेट केन्द्रमुखी गर्नेछ कि निरंकुश शैलीमा आफ्नो शासन सत्ता चलाउने योजना छ?
त्यो निरंकुशी त अहिले के भनौँ, तर अब एउटा मुख्य कुरा के भने जानकारी नभएको हुनसक्छ। प्रधानमन्त्री कार्यालयमा तपाईँको बजेट चाहिँ अब सबै प्रदेशहरूको जोड गर्दाखेरि भन्दा पनि प्रधानमन्त्री कार्यालयमा थुपारिएको बजेट चाहिँ सबभन्दा धेरै छ,
9 खर्ब छ।
हजुर, अनि प्रधानमन्त्री कार्यालयभित्र जुन काम गर्ने संयन्त्र हुन् ती संयन्त्रहरू चाहिँ कमजोर छन्, र त्यो तपाईँको केन्द्रीकृत प्रणाली अन्तर्गत रहेकाले त्यस्तो खालको व्यवस्थापन गर्ने काम हुँदै होइन। र संघीय सरकारको काम भनेको तपाईँको चाहिने उसले बिजनेस गर्ने वा व्यापार गर्ने वा उद्योग खोल्ने वा उसले तपाईँको चाहिने बजेट वितरण गर्ने होइन। उसको काम भनेको समन्वय गराउने, व्यवस्थित गराउने, प्रायोरिटीहरू तोक्ने, कहाँ प्राथमिकता हो र कहाँ प्राथमिकता होइन, केलाई व्यवस्थित गर्ने र केलाई व्यवस्थित नगर्ने, यो चाहिँ नीतिगत रूपबाट र सबभन्दा बढी काम तपाईँको चाहिँ स्थानीय तहमा र अनि त्यसपछि राज्य तहमा गर्नुपर्ने हो। र यो हिसाब किताबले तपाईँको अहिले जुन बजेट विनियोजन गरिएछ, जुन एलोकेट गरिएछ, पावरफुल मन्त्रीहरूको आफ्नो क्षेत्रमा पूर्वाधार निर्माण गर्नेदेखि लिएर अरू सबै कामहरूलाई व्यवस्थित गर्ने स्थिति चाहिँ नि देखा पर्यो। त्यसले गर्दाखेरि पनि विरोध जन्मिएको हो।
यसलाई के भन्ने, संसदमा समग्रमा जुन अहिले सांसदले, खास गरी सत्तारूढ दलकै सांसदले प्रश्न उठाउँदा मात्रै यो कुरा बाहिर आयो, सरकारको नियत के देखिन्छ? संघीयता नबुझेको देखिन्छ कि संघीयता अनुसार विकास गर्न नचाहेको देखिन्छ?
यसलाई तपाईँको चाहिँ संघीयताको बारेमा उहाँहरू प्रश्न हुनुहुन्न भन्ने देखिन्छ। खास गरेर प्रधानमन्त्री पनि र तपाईँको चाहिँ अर्थमन्त्री पनि उहाँहरू अलिकति संघप्रति बायस हुनुहुन्छ या तपाईँको चाहिँ संघीय प्रणालीमा तपाईँको चाहिँ कसरी व्यवस्थित हुन्छ भन्ने बारेमा उहाँहरूलाई जानकारी नभएको नै देखिन्छ। जस्तो के हुन्छ भन्दाखेरि, सबभन्दा पहिलो कुरा त तपाईँको हामी कहाँ संघीय मामलालाई व्यवस्थित गर्ने भनेर जुन हाम्रो संविधान 2015 संविधान तपाईँको चाहिँ बाहिर आयो, त्यो बाहिर आइसकेपछिको त यो त चौथो वर्ष भइसक्यो, आर्थिक वर्ष, चौथो आर्थिक वर्ष, तेस्रो चौथो आर्थिक वर्षमा लागेको छौँ हामी। त्यो आर्थिक वर्षमा लागिसकेपछि तपाईँको चाहिँ मतलब त्यसको फिस्कल कमिसन भन्ने बन्नु पर्थ्यो, त्यो उहाँहरूले बनाउनु भएन। प्लानिङ कमिसनले पहिले तपाईँको फिस्कल कमिसनको अलिअलि त्यो हेर्थ्यो, त्यसले रेगुलेट गर्थ्यो। त्यो प्लानिङ कमिसन
चाहिँ प्लानिङ कमिसन राष्ट्रिय योजना आयोग, अनि फिस्कल भनेको संघीयताका लागि बनाइने आयोग हो या के हो?
त्यो चाहिँ मतलब हामी कहाँ अहिले जोडेर गरेका छ प्राकृतिक स्रोत तथा वित्त आयोग भनेर, त्यो चाहिँ तपाईँको चाहिँ यो अलग हो। यो चाहिँ प्लानिङ कमिसनको अलगै काम हुन्छ, त्यसले योजनाको काम गर्ने हो, तर यसले चाहिँ तपाईँको वितरणको काम गर्ने हो। यो हामीसँग जति पनि पैसा जम्मा हुन्छ, हामी कहाँ तीनटा कोषको हाम्रो मतलब संविधानले तय गरेका छ, एउटा माथि केन्द्रीय कोष हुन्छ, एउटा प्रदेशको कोष हुन्छ, र अर्को चाहिँ स्थानीय सरकारको कोष हुन्छ। यो तीनटा कोषहरूलाई कसरी व्यवस्थित गर्ने, त्यसको विभाजन कसरी गर्ने, कसरी तपाईँ कुन फर्मुला अन्तर्गत कसलाई कति दिने, कसको के आवश्यकता हो भन्ने कुराको फर्मुला तयार गर्ने र त्यसको नाप जाँच गर्ने, त्यसलाई व्यवस्थित गर्ने, त्यो चाहिँ तपाईँको क्याबिनेटले प्रस्ताव गर्ने, संसदले त्यो वित्त आयोगलाई तपाईँको चाहिँ जिम्मेवारी दिने, र वित्त आयोगले त्यसलाई तपाईँको त्यो समानीकरणको फर्मुला तयार गरेर वितरण गर्ने हो। तर यो फर्मुला तयार नगरिकन उहाँहरू अहिले सर्वेसर्वा तपाईँको अर्थ मन्त्रालय भयो, अर्थ मन्त्रालयले जे जे काम गर्नुपर्ने हो उहाँ चाहिँ अहिले अर्थमन्त्री चाहिँ तपाईँको डिफ्याक्ट ठूलो मान्छे हुनुभएको छ, त्यस कारणले गर्दाखेरि त्यो उसले अब उसलाई तपाईँको चाहिँ प्लानिङ कमिसनको पनि कुनै झन्झट बिहोर्नु परेन, फिसल कमिसन पनि झन्झट बिहोर्नु परेन, आफूले गर्ने भयो त आफैले गर्ने कुरा भयो नि। त्यो हिसाबले हो
यसले रोकाछी तपाईँले यदि भन्दा संघीयता हामी गइसक्यौँ, जोखिम कतिको रहन्छ त विकासकै लागि संघीयतामा जाने, तर जम्मै अधिकार, बजेट र खास गरी अझ बढी प्रभुत्व चाहिँ प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रीलाई मात्रै दिने भनेको भ्रष्टाचार बढेकातिर, अधिकार दिए पनि आफैसँग राखियो, अनि सबभन्दा ठुलो डर स्थानीय तहलाई प्रदेश सरकारलाई चाहिँ निकम्मा बनाइयो, यही होइन?
सबभन्दा पहिलो कुरा त तपाईँले सुनि पनि हाल्नुभयो, बजेट आउने बित्तिकै, बजेट आएकै दिन वा भोलिपल्ट तपाईँको चाहिँ अधिकांश चिफ मिनिस्टरहरूले, मुख्यमन्त्रीहरूले, सातै प्रदेशका मुख्यमन्त्रीहरूले एक स्वरले नै तपाईँको चाहिँ हामीमाथि अन्याय भयो, यो चाहिँ बजेट केन्द्रीकृत भयो होइन, यो त पञ्चायतकालीनै भयो भनेर त चार नम्बरको इभेन तपाईँको चाहिँ खड्गौलीकै दाहिने हात मानिने तपाईँको चाहिँ मन्त्रीले पृथ्वी सुब्बा गुरुङले भन्नुभयो, भनेपछि तपाईँको चाहिँ मतलब यो कुराले पनि केन्द्रीयकरणको धङधङी उहाँहरूसँग छ भन्ने कुरा देखिन्छ। तर अब त्यसलाई तपाईँको चाहिँ अब एउटै मात्रै कुरा हो, त्यसलाई यो मतलब यसले एउटा काम के गर्छ भन्दाखेरि, यसले अहिले जस्तो प्रदेशहरूले पनि हिजो सबै प्रदेशहरूले मतलब बजेट लिएर आए, अब उनीहरूले पनि नभएको त्यो सिके होइन, माथि केन्द्रको उसलाई चाहिँ सिके, उनीहरूले पनि डिफिसिट बजेट बनाएको छन् धेरै ठुलो, जस्तो कर्णालीले तपाईँको चाहिँ झन्झन्ने डबलले नै उसले तपाईँको चाहिँ बजेट बनायो, डिफिसिटरी बजेट त बन्नुपर्छ, तर ह्युज बन्ने भन्ने खालको कुरा गर्दाखेरि रिसोर्स कहाँबाट ल्याउनुहुन्छ भन्ने खालको कुरा हो।
बजेट बढी ल्याउने तर त्यो आमदानी जुडाउन नसक्ने, अर्थात् स्रोत स्पष्ट ल्याउन नसक्ने,
होइन त्यसले एउटा दुईटै कामहरू गर्न सक्छ, किनभने अधिकार तपाईँले एकदम व्यवस्थित बनाउन जान्नु भएन, कति अधिकार तपाईँको चाहिँ तल यो चाहिँ प्रदेशलाई हो र कति तल तपाईँको चाहिँ स्थानीयलाई हो, कति माथि हो भन्ने खालको कुरालाई प्रश्नसँग छुट्याउन सक्नु भएन र व्यवस्थित गर्न सक्नु भएन भने यसले तपाईँको छैन नयाँ अरू नयाँ कन्ट्राडिक्सनहरू चाहिँ क्रिएट गर्न सक्छ। यसले भन्नाले तपाईँको अन्तर्विरोध केन्द्र र प्रदेशको बिचको अन्तर्विरोध पनि क्रिएट हुन्छ। अर्को के हुन्छ भन्नुहुन्छ भने अहिले जुन तपाईँको बजेट त ल्याएछन्, अब प्रदेशले बजेट ल्याइसकेपछि त्यसलाई त परिपूर्ति गर्नु पर्यो, त्यो परिपूर्ति गर्नको लागि तपाईँको चाहिँ कि त तपाईँको चाहिँ मतलब सरकारले फेरि थप्नु पर्यो अनुदान, होइन भने तपाईँको त्यो त पुग्दैन। यसले तपाईँको चाहिँ अर्को एउटा चर्को अन्तर्विरोध पनि
सबै 3 खर्ब मात्रै छ अनुदान प्रदेशहरूलाई दिने, त्यसमा कहीँ 1 खर्ब छ कहीँ 50 करोड भन्दा माथि नै छ। यसले हाम्रो अहिले प्रदेश सरकारले ल्याएको बजेटले स्थानीय स्तरलाई जुन विकास गर्ने अधिकार दिएको छ यो अधिकारको सदुपयोग हुन्छ कि फेरि प्रदेश सरकारले पनि केन्द्रको जस्तै आफ्नै मन्त्रीको वरिपरि मात्रै बजेट घुमाउने हो त्यही प्रयोग गर्ने हो?
सबभन्दा पहिलो कुरा तपाईँको छ भने मतलब यो हामी कहाँ तपाईँको छ हाम्रो प्रणाली के हो भन्ने बारेमा बुझ्न जरुरी हुन्छ। हाम्रो प्रणाली के हो र हामी तपाईँको छ मतलब यो फेडरलिजम भनेको चाहिँ एउटा कन्सेप्ट हो। फेडरलिजम भनेको मतलब संघीयता भनेको एक खालको तपाईँको चाहिँ सबैले आफआफ्नो हकमा आफआफ्नो ढङ्गमा आफआफ्नो टायरमा आफआफूले काम गर्ने भन्ने खालको स्वायत्तपूर्वक काम गर्ने भन्ने कुरा हो। तर त्यहाँ कोअर्डिनेसनको आवश्यकता हुन्छ पहिलो कुरा। र दोस्रो कुरा के हुन्छ भन्दाखेरि त्यो चाहिँ नि मतलब नियम माथिको नियम र बीचको नियम वा तलको नियम वा मतलब सम्पूर्ण टायरहरूको आफ्ना आफ्नै नियमहरू हुँदाहुँदै पनि ती नियमहरूको बीचमा कोअर्डिनेसन बन्न जरुरी हुन्छ होइन। त्यसकारण अर्को कुरा के हुन्छ भने समानीकरणको प्रक्रियालाई समानीकरण भनेको अधिकारको समानीकरणको कुरा लाई तपाईँ कसरी व्यवस्थित गर्ने भन्ने खालको कुरा गर्नको लागि पनि त्यसको आफ्नै खालको व्यवस्थापन गर्नुपर्ने हुन्छ। यी 3 होमवर्क नगरिकन सरकारले केन्द्र सरकारले बजेट लिएर आयो, त्यही हिसाबले प्रदेश सरकारले नै बजेट लिएर आए। अहिले तपाईँ स्थानीय तहको समस्या अहिले के भएको छ भने उनीहरूले आफ्नो काम के हो भन्ने कुरा नै उनीहरूले बुझ्न सकिरहेको छैन, आफ्नो अधिकार के हो भन्ने कुरा नै बुझ्न सकिरहेको
छ। मन लाग्यो त्यही निर्णय
होइन, त्यो मात्रै होइन तपाईँको चाहिँ जस्तो कस्तो भन्नुहुन्छ भने उनीहरूले गर्नुपर्ने काम के हो, उनीहरूको अधिकार के हो उनीहरूलाई पनि थाहा छैन। जस्तो तपाईँलाई भनौँ 75 जिल्ला विकास समिति थियो हामी कहाँ, पहिले 75 जिल्ला विकास समिति भएको 75 गाउँपालिका वा नगरपालिकालाई चाहिँ सुविधा भयो किनभने त्यहाँ तपाईँको चाहिँ मतलब भवनहरू कामहरू गर्ने ठाउँ चाहिँ थियो होइन। अरू सबै गाउँपालिका नगरपालिकाहरूका लागि तपाईँको चाहिँ अहिले पनि कुनै त्यो चाहिँ कार्यस्थलै छैन, टहरो पनि छैन होइन। त्यस कारण तपाईँको चाहिँ उनीहरूले कहाँ खर्च गर्ने, कसरी व्यवस्थित गर्ने, त्यो भवनहरू कसले बनाउने हो, त्यहाँ कहाँ जग्गा कसले किनिदिने हो, त्यहाँ चाहिने आवश्यक सामग्रीहरू कसले लिएर आउने हो, यो जम्मै कुराहरूको अहिलेसम्म टुङ्गो भइरहेको छैन। अनि त्यसैले गर्दाखेरि यो तपाईँको चाहिने मतलब हावामा हामी धेरै कुराहरू खेल गरिरहेछौँ होइन। सरकारले केन्द्र सरकारले के गर्नु पर्थ्यो किनभने बजेटको स्रोत त उसँग मात्रै छ, अनि अरू प्रदेश र तपाईँको चाहिने उसको जिम्मेमा के हो, यो कुराहरू अहिलेसम्म हामीले छुट्याउन सकेनौँ वा हाम्रो सरकारले छुट्याउन सकेन। सरकारले त्यसलाई प्राथमिकतामै राखेका छैन होइन। कसले गर्ने हो जस्तो तपाईँको चाहिँ अहिले अन्तरिम मतलब यो चाहिँ प्रदेश सरकारहरू बनाएका छन्, प्रदेश सरकारहरूले घरहरू लिएका छन्, त्यो त सर्टेन हिजो अञ्चल कार्यालय वा तपाईँको चाहिँ मतलब क्षेत्रीय कार्यालयहरू भएको ठाउँमा उनीहरू त्यहाँ बसिरहेका छन्। तर काम त त्यो अरू पनि त चाहियो नि, प्रदेशमा कृषि कार्यालय चाहिँदैन, जुन कृषि कार्यालय अहिले चाहिँ तपाईँको चाहिँ कृषि मन्त्रालय बनाए होला नि होइन, अलग्गै तपाईँको चाहिँ कृषि कार्यालय चाहिँदैन होइन, अलग्गै शिक्षा कार्यालय चाहिँदैन वा अलग्गै तपाईँको व्यवस्थापन गर्नुपर्ने अरू कुराहरू चाहिँदैनन् हो। त्यस कारणले गर्दाखेरि तपाईँको चाहिँ यो सबै व्यवस्थापन कसले गर्ने, कसरी गर्ने, कुन ढाँचाबाट गर्ने, कुन फ्रेमभित्र गर्ने, कुन बजेटिङबाट गर्ने, कसले कुन अधिकारबाट गर्ने, अब यो खालको कुराहरूको पनि छलफल छैन।
तपाईँले यति भन्दै वित्त आयोगको जुन अगाडि कुरा तपाईँले निकाल्नु भयो, यो वित्त आयोगलाई म्यान्डेट दिएर गठन गरेर काम गर्न दिएको भए यी कुराहरू समाधान हुने थियो तर सरकार यसमा चुक्यो।
त्यसले होइन, त्यसले दुईटा कामहरू गर्नु पर्थ्यो। एउटा तपाईँको प्लानिङ कमिसनले प्लान गर्ने कुरा हुन्छ, त्यो प्लानिङ कमिसनको तलसम्म युनिट जरा हुन्छ होइन, जसले तपाईँको चाहिँ उत्खनन गर्छ। जस्तो एउटा गाउँमा सबभन्दा पहिलो प्रायोरिटीको विषय के हो, जुन चाहिँ तपाईँको आफ्नो बजेट छैन, प्रदेशले दिएर पनि पुग्दैन होइन, आफूले पनि गर्न सक्दैन तर केन्द्रले गर्नुपर्ने हो, त्यो खुट्याउने काम तपाईँको त्यो प्लानिङको युनिटले गर्न सक्थ्यो होइन। त्यही कुरा तपाईँको चाहिँ क्षेत्रगत रूपबाट भएको प्लानिङ कमिसन जुन अहिले अब कसै कसैले बनाउन पनि थाले, त्यसले तपाईँको एउटा नयाँ फ्रेम तयार गर्न सक्छ। र यता वित्त आयोग भइदिएको भए त्यो वित्त आयोगले तपाईँको प्लानिङ कमिसनसँग मिलेर उसले तपाईँको नयाँ फर्मुला सेट गर्थ्यो, कहाँ कसले कसरी कुन नाचाबाट गर्ने कुन क्रियाकलाप अन्तर्गत गर्ने भन्ने खालको कुरा हुन्छ। त्यो संसदप्रति रेस्पोन्सिबल हुनुपर्छ त्यो आयोग स्वाभाविक रूपबाट, त त्यसले काम बढी गर्न सक्ने खालको अवस्था आउन सक्थ्यो। होइन, यस्तो कुरालाई तपाईँको जुन टेक्निकल कुराहरू हुन् तर आइडियोलोजीसँग पोलिटिक्ससँग जोडिन्छन् वा तपाईँको चाहिँ संवैधानिक जुन हाम्रो कुराहरूसँग जोडिन्छन् त्यस्तो त्यो संस्था हो त्यो भनेको, र संस्थागत रूपबाट जुन काम गर्नुपर्ने कुराहरू हुन्छन् ती संस्थागत रूपबाट काम गरेन भने त इन्डिभिजुअलमा गएर ठोकिने होइन। अब यदि तपाईँको चाहिँ मतलब त्यस्तो खालको कुरा यसरी मिलेन उस्तो मिलेन यस्तो मिलेन भन्ने कुरा अहिले जुन अर्थमन्त्रीसँग ठोकियो वा प्रधानमन्त्रीसँग ठोकिन्छ भोलि, यो कुरा तपाईँको चाहिँ त्यो आयोगसँग ठोकिन्थ्यो त्यसले गर्दाखेरि उनी जोगिन्थ्यो भने, तर अहिले त अब त्यहाँ त कुनै संस्था छैन, बिचमा आधिकारिक पनि छैन जिम्मेवार पनि छैन, त्यस कारणले गर्दाखेरि उनीहरूसँग हुने कुरा नै भइहाल्यो।
यसले प्रधानमन्त्रीको नियत र अहिलेको नारालाई के भन्छ त, नारा फेरि समृद्धिका दिनानुदिन उहाँले फलाकिरहनु भएको छ, तर समृद्धिको प्रक्रिया जो हो त्यसमा एकदमै कमजोर संयन्त्र देखियो, अब यसले नागरिक कसरी आश्वस्त हुने?
यसलाई फलाक्ने पनि नभनौ तर के भन्दाखेरि योजनाविहीन उहाँको जुन बोली छ वा तपाईँको चाहिँ त्यो एउटा पर्सपेक्टिभ बेगरको वा तपाईँको चाहिँ यसरी काम गर्छौँ भन्ने योजना रहित जुन खालको समृद्धि र विकासको कुराहरू अहिले सुन्नमा आइरहेछ, यो तपाईँको लागू हुनको लागि वा त्यो कार्यान्वयन हुनको लागि वा त्यो ढाँचातर्फ उन्मुख हुनको लागि पनि तपाईँको चाहिँ संस्था चाहिन्छ। संस्थाहरू नभइकन वा संस्थागत कुरा नगरिकन केही हुँदैन। एउटा तपाईँको चाहिँ मतलब प्रधानमन्त्रीले वा एकजना अर्थमन्त्रीले वा केही मतलब दर्जन तपाईँको चाहिँ ब्युरोक्राट्सहरूले भनेर मात्रै तपाईँको बन्दैन, मुलुक पनि बन्दैन, समृद्धि पनि हुँदैन, र तपाईँ त्यो व्यवस्थापन गर्न सकिने कुरा हुँदैन। अब हामी तपाईँको अधिकांश हाम्रा स्रोतहरू खास गरेर विकास निर्माणका स्रोतहरूका लागि हामी बजेट तपाईँको बाहिरबाट माग्छौँ भन्नाले तपाईँको ऋण लिन्छौँ वा हामीलाई अलिकति सहयोग गर भनेर सहायता माग्छौँ, वैदेशिक सहायता र वैदेशिक सहायता ऋण र तपाईँको रेमिटेन्समा जुन हाम्रो अहिलेको इकोनोमी छ यसलाई व्यवस्थित गर्ने भनेको अर्को एउटा ढाँचा अर्को एउटा फ्रेमभित्रबाट परिवर्तन गर्दै लगेर तपाईँको सेल्फ सफिसियन्सीतर्फ जानुपर्ने हो। त्यस्तो गर्नका लागि त तपाईँकोसँग हामीसँग त संरचनाहरू चाहिन्छन्, संस्थाहरू संस्थागत हुनुपर्ने हुन्छ, क्लोनिजहरूलाई अलिक टाढा राख्नुपर्ने हुन्छ। क्लोनिजहरू भनेको तपाईँको नातावाद कृपावाद र फरियावादबाट वरपर आउने जुन पर्खाल लाग्ने हुन्छ त्यसलाई हटाएर तपाईँको चाहिँ योग्यता क्षमता भएका मान्छेहरूको टिम तयार गरेर अगाडि बढ्नुपर्ने हुन्छ। त्यस्तो खालको कुरा चाहिँ अहिले संस्थागत नभए हुनाले मलाई लाग्दैन तपाईँको चाहिँ त्यस्तो संस्थागत नहुन्जेलसम्म उन्नति प्रगति समुन्नति समृद्धि विकास सबै कुराहरू गफ हुन्छन् र गफ गर्नलाई त जसलाई पनि छुट्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी संघीय बजेटमा सत्तापक्षकै सांसदको असन्तुष्टि र प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनका चुनौतीका विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ आर्थिक विश्लेषक हरि रोका, उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी संघीय बजेटमा सत्तापक्षकै सांसदको असन्तुष्टि र प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनका चुनौतीका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले संघीय सरकारको बजेटमा सांसदको असन्तुष्टि र सरकारको कमजोरीका विषयमा छलफल गर्यौं। अब हामी प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनको चुनौती कतिको छ भन्ने विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ आर्थिक विश्लेषक हरि रोका, तपाईँलाई बद्ध नेपालमा फेरि स्वागत छ।
हजुर, धन्यवाद।
अहिले जुन प्रदेश सरकारले बजेट ल्याए, अब प्रदेश सरकारले बजेट ल्याउँदा धेरै स्थानीय तह र प्रदेशका नागरिकले चाहिँ आफ्नै सरकारले आफ्नै अभिभावकले बजेट ल्याएको महसुस गरेका छन्। अब उनीहरूले जुन नारा घन्काएर बजेट ल्याएका छन् त्यो नारा अनुसार बजेट कार्यान्वयन हुने सम्भावना चाहिँ कतिको छ?
त्यो पनि तपाईँको जस्तो हामी अघि केन्द्रको कुराकानी जुन गर्यौँ त्यस्तै खालको कुरा यो तपाईँको चाहिँ मतलब यो प्रदेशको सरकारको कुरा पनि आउँछ। प्रदेशले प्रायोरिटी कसरी तोक्यो भन्ने खालको कुरा पनि हो। हिजो मैले पनि तपाईँको चाहिँ नि कैलाश ढुङ्गेलजी जो हाम्रो अर्थमन्त्री हुनुहुन्छ तीन नम्बर प्रदेशको, उहाँको बजेट भाषण सुने टेलिभिजनमा हेरेँ, उहाँले प्रस्तुति गर्नु हुँदै थियो र त्यो मैले सुनेको थिएँ। लगभग तपाईँको चाहिँ नि एउटा के देखिन्छ त्यहाँ भन्दाखेरि उहाँले धेरैवटा कार्यक्रमहरूलाई लिएर आउनुभएको छ तर बजेटको अङ्क भन्नुभएको छैन, होइन, भन्नाले यो गर्छौँ त्यो गर्छौँ। तपाईँले भने चाहिँ नारा पपुलिस्ट नाराहरू छन् तर उहाँलाई पनि राम्रोसँग थाहा छ अब तपाईँको चाहिँ यदि पैसाको अङ्क भन्यो भने तपाईँको चाहिँ त्यो चाहिँ अब ए यति पैसाले अनि त्यस्तो नारा कसरी कार्यान्वयन हुन्छ भनेर मान्छेले भन्लान् भनेर उहाँले तपाईँको त्यो पैसाको कुरा गर्नुभएन अनि भन्नाले शीर्ष कार्यक्रम मात्रै भन्नुभयो। र त्यो हिसाबले मलाई के लाग्छ भन्नुहुन्छ भने मतलब उहाँले त्यो पहिले विगतमा भने जस्तो छितरिएको बजेट आउने आयो भन्ने कुरा नै मैले बुझेँ। छितरिएको भन्नाले धेरै कुरामा हात हाल्नु भएको छ, होइन, चाहिने धेरै छन् होइन। तर मेरो विचारमा तपाईँको चाहिँ अब सबभन्दा पहिले जस्तो तीन नम्बर प्रदेशको कुराकानी गर्दाखेरि त मैले उहाँकै मात्रै कुराकानीहरू मैले यसमानेमा गरेँ कि त्यो चाहिँ एउटा उदाहरण हुन्छ भनेर। जस्तो तपाईँको तीन नम्बर प्रदेशको उहाँले जुन बजेट भाषण गर्नुभयो त्यो बजेट भाषण गरिसकेपछि प्रायोरिटी के तोक्नु पर्थ्यो भन्ने खालको कुरा गर्ने भने मेरो विचारमा
जस्तो अहिले काठमाडौँ हेडवाडा सुरुङ मार्गको कुरा अलिक बढी चर्चामा छ त्यो बाहेक,
तर सबभन्दा पहिलो कुरा त हामी कहाँ जम्मी 13% मात्रै घर बनाएका छन् यो भैँचालोले गएको। घर कसरी बनाउने भन्ने कुरा मान्छे ओडाहरूमा बस्नु परेका छ, पालमा बसेका छन्। अहिले पनि तपाईँको चाहिँ मतलब यो चाहिँ काठमाडौँ भक्तपुरका ठाउँहरू मतलब ओत लाग्नु पर्ने स्थिति बनाएको छ। बर्खा लाग्दा पनि उनीहरूलाई मतलब समस्या छ, हिउँदामा पनि जाडोमा समस्या छ। सुरुङ मार्ग सबभन्दा पहिलो प्रायोरिटी हो कि घर पहिलो प्रायोरिटी हो भन्ने कुरा आउँछ। आम मान्छे होइन जहाँ तपाईँको चाहिँ 8 लाख घरहरू भत्किए त्यसको 13% मात्रै घरहरू बनाएका छन्। जम्मा 13% घर बन्नु भनेको त 1 लाख पनि घर नबन्नु हो। आम मान्छे बाहिर पाखामा छन् भन्ने खालको कुरा हुनु हो, होइन। त्यस्तो खालको अवस्थामा तपाईँको चाहिँ पहिलो प्राथमिकता यो तीन नम्बर प्रदेश सरकारको के हुनुपर्ने भन्दा घर हुनुपर्ने हो। सुरुङ मार्गमा गएको छ, होइन। दोस्रो अब तपाईँलाई भन्नु अर्को एउटा कुरा के हो भने तपाईँको सबैभन्दा पहिले सुरुङ मार्गको म विरोधी होइन तर कुरा के हुन्छ भन्नुहुन्छ भने सबभन्दा पहिले यो घर बनाउने कुरा गर्दा गर्दै तपाईँको हामीले कसरी एकीकृत बस्ती निर्माण गर्न सक्छौँ अब, होइन। जस्तो सिन्धुपाल्चोक सबैभन्दा बढी तपाईँको चाहिँ ध्वस्त भएको ठाउँ हो, त्यो सिन्धुपाल्चोकको अबको गाउँहरू जुन भत्किया घरहरू छन् त्यहाँ चाहिँ अब गाउँहरू बस्दाखेरि एकीकृत बस्ती कसरी निर्माण गर्ने, त्यहाँ एकीकृत बस्ती निर्माण गर्ने भनेको त एकीकृत रूपबाट पूर्वाधार तयार गर्ने हो। जस्तो खाने पानी कसरी व्यवस्थित गर्ने, बिजुली कसरी व्यवस्थित गर्ने, बाटो कसरी व्यवस्थित गर्ने, शिक्षालय कसरी व्यवस्थित गर्ने त्यहाँ, होइन। तपाईँको चाहिँ बस पार्क कहाँनिर बनाउने, होइन, गाडी जाने आउने ठाउँ कसरी बनाउने, अनि त्यो घरै बनाउनको लागि यो दोस्रो तपाईँको चाहिँ प्राथमिकतामा हुनुपर्छ। तेस्रो प्राथमिकता भनेको औद्योगिकरणको कुरा। जस्तो हामीले अरू कुराको लागि होइन, डिमान्ड पनि त्यसैमा भित्र छ। जस्तो हामीलाई तपाईँको चाहिँ 8 लाख घर त बनाउनु छ, 8 लाख घर बनाउनको लागि तपाईँको चाहिँ च्यादरको छानो लाउनु पर्ला। हामीले तपाईँको घरेलु रूपबाटै च्यादरको उद्योग खोल्न सक्थ्यौँ, कर्कट पाताको उद्योग, होइन, काठ उद्योग खोल्न सक्छौँ। त्यो क्षेत्रमा जानेर घर बनाउनु पर्ने हो। काठ उद्योग भन्नाले तपाईँको चाहिँ ढोका, झ्याल, फर्निचरको कुराहरू गर्न सक्थ्यौँ हामीले, होइन। तपाईँ झिङ्गटी लाउने हो भने झिङ्गटीको कुरा हुन सक्थ्यो। यो सब हिसाब किताबले तपाईँको चाहिँ मतलब जुन खालको प्रायोरिटी तोक्नुपर्ने हो त्यो प्रायोरिटी तोकिएन, होइन। त्यो तेस्रो तपाईँको औद्योगिकरणको कुरा हुन्थ्यो। चौथो तपाईँको शिक्षा र स्वास्थ्यको कुरा गर्नुपर्थ्यो। हामी कहाँ हरेक गाउँमा जुन हामी कहाँ अहिले अप्ठ्यारो छ, धेरै मान्छेहरू यहाँ काठमाडौँ आउनुपर्छ प्राथमिक उपचारको लागि पनि, सानो एक्सिडेन्ट भयो भने पनि आउनुपर्छ, सानो बिमारी लाग्यो भने काठमाडौँ आउनुपर्ने जुन अवस्था छ तीन नम्बर प्रदेशकै पनि, होइन, त्यसलाई तपाईँको चाहिँ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने खालको कुरातर्फ जोड दिनु पर्थ्यो। चौथो कुरा तपाईँको के उत्पादन गर्ने, हामी त अहिले त खरिद मात्रै गरिरहेका छौँ, बाहिर बेच्ने कसरी, त्यो बाहिर बेच्नुको लागि कृषिलाई सबभन्दा पहिलो पार्थ्यौँ कसरी गर्ने भन्ने खालको कुरा हुन सक्थ्यो। त्यही अनुसार तपाईँको पर्यटनको कुरा गर्न सकिन्थ्यो। यसरी तपाईँको यो जति पनि कामहरूलाई व्यवस्थित गर्नु पर्थ्यो। त्यो कुरा नभएर सुरुङ मार्ग सबभन्दा पहिलो प्रायोरिटीमा गयो। यसको अर्थ भनेको जनतासँग जुन प्रत्यक्ष सरोकार राख्ने कुराहरू छन्
प्रदेश सरकार
प्रदेश सरकार थियो त्यो पुगेन।
अब यसले के गर्छ त हुन त केन्द्रले सिकाएको बाटो हो। हिजो तिनै मान्छे जो केन्द्रमा थिए जसले त्यही सिके नेताहरूबाट अहिले उनीहरू नै गएर प्रदेश चलाइरहेका छन्। अब यसले व्यापक रूपमा के कुराको खोजी गर्छ विज्ञताको या विज्ञ भएको एउटा संस्थाको
यसको सबभन्दा पहिलो कुरा त पार्टीहरू आफैले तपाईँको सोच्नु पर्यो। हामी हिजोको केन्द्रीय सरकारमा प्रणालीमा छैनौँ र केन्द्रले भनेको कुरा भन्दा तपाईँको जनताले भनेको कुरा प्राथमिकता राख्नुपर्छ भन्ने कुरा थाहा पाउनु पर्यो र त्यसलाई तपाईँको एउटा नयाँ फ्रेमभित्र जानको लागि नयाँ कुरा गर्नको लागि एउटा नयाँ बन्दोबस्त को कुरा गर्नु पर्यो। त्यसको लागि तपाईँको प्रशिक्षण नै चाहिन्छ। त्यसको लागि तपाईँको चाहिने मतलब हाम्रो इकोनोमिक एजेन्डाहरू के हुन् कसरी चाहिँ त्यसलाई बनाउने हो कस्ता कुराहरूलाई प्राथमिकता राख्ने हो भन्ने कुरा जनता केन्द्रित हुनुपर्छ कि पर्दैन भन्ने कुराको तालिम चाहियो सबभन्दा मुख्य कुरा होइन थाहा चाहियो भन्नाले सूचना चाहियो नयाँ म्यापिङ चाहियो। अब कस्तो भन्दाखेरि हामी हाम्रो प्रायोरिटी के हो भन्ने कुरा थाहा नपाएपछिको यो समस्या हो।
यसले अर्को एउटा जोखिम पनि बढायो तपाईँले यति भन्दा तालिम पनि छैन उहाँहरूसँग विज्ञताको समूह पनि छैन नेताहरू आफै पनि नेताको कुरा बढी सुन्ने विज्ञका कुरा कम सुन्ने उहाँहरूको प्रवृत्ति छ। नागरिकले जुन अपेक्षा अहिले गरेका छन् संघीयता र स्थानीय तह खास गरी प्रदेश सरकार स्थानीय तहबाट उनीहरू अहिले पनि धेरैले भन्छन् अब गाउँघरमै सरकार त आयो त्यसलाई झकझगाउन सक्नुपर्छ भन्छन् क्या विज्ञहरू पनि।
अहिले सबभन्दा पहिलो कुरा त तपाईँको चाहिँ हाम्रो यो जुन हामीले अहिले जुन हाम्रो नेताहरूले प्राथमिकता तोके होइन मतलब केन्द्र सरकारले प्रदेश सरकारले जुन तोके त्यो तोकेको कुराले तपाईँको आम जनताको चित्त बुझेन भन्ने कुरा नै देखियो होइन। जस्तो तपाईँको चाहिँ केन्द्रमा बजेट आयो अनि मतलब सरकार पक्ष नै होइन जसलाई ट्रेजरी बेन्च भन्छ ट्रेजरी बेन्चकै माननीयहरू चाहिँ दुखी छन् होइन भनेपछि तपाईँको चाहिँ त्यो त समस्या हो। भोलि प्रदेश सरकारका तपाईँको चाहिँ सभासदहरूले वा सदस्यहरूले तपाईँको चाहिँ मतलब विरोध जनाएपछि त्यो पनि तपाईँको चाहिँ विडम्बना नै हुन पुग्छ
सरकार असफल नै
साबित हुन्छ। त्यस कारणले गर्दा सबभन्दा पहिलो कुरा चाहिँ हामीले गर्न खोजेको विकास कसलाई केन्द्रमा राखेर भन्ने कुरा चाहिँ पार्टी आफूले बुझ्नु पर्यो पहिले होइन। अहिले नेकपा भन्ने जुन पार्टीको सरकार छ त्यो नेकपा भन्ने पार्टी र त्योसँग संलग्न भएर आउने जुन पार्टीहरू छन् उनीहरूले के बुझ्नु पर्यो भने सबभन्दा पहिले हाम्रो सरकारको प्रायोरिटी आफ्ना लागि हो कि जनताका लागि हो भन्ने कुरा खुट्याउनु पर्यो। अनि उनीहरूले तपाईँको चाहिँ आफूलाई जुन पार्टीको नाम राखेका छन् त्यो नाम अनुसारको सिद्धान्त के हो त्यो सिद्धान्तले के भन्छ जनता भन्छ कि व्यक्ति भन्छ कि केन्द्र भन्छ कि पुँजीवाद भन्छ कि समाजवाद भन्छ कि के भन्छ भन्ने कुरा चाहिँ उनीहरूले खुट्याउन सक्नु पर्यो। तेस्रो त्यसको प्रक्रियाहरू कसरी त्यो जुन नारा लगाए जस्तो सजिलो त हुँदैन होइन कार्यान्वयन गर्नलाई कार्यान्वयन गर्नको लागि कस्ता संस्था निर्माण गर्ने कसरी व्यवस्थित गर्ने भन्ने कुरा गर्नु पर्यो र त्यो आफूले मात्रै जानेर भएन अरू मान्छेहरूलाई पनि सिकाउनु पर्यो होइन। भन्नाले तपाईँको चाहिने मन्त्री हुनेहरू त प्रधानमन्त्री हुने चिफ मिनिस्टर हुने छँदैछ तर त्योभन्दा बाहेक पनि अरू मन्त्रीहरू अरू माननीयहरूले पनि यो कुरा थाहा पाउनु पर्यो मेयर र अरू तपाईँको चाहिँ अध्यक्ष हुने मान्छेहरूले थाहा पाउनु पर्यो। भन्नाले पार्टीभित्र वा पार्टीले
के गर्दै
होइन सरकारले के गर्ने भन्ने कुरा पनि खुट्याएर तपाईँको कम्युनिकेट गर्नु पर्यो अरूलाई तपाईँको सूचना दिनु पर्यो अनि पार्टीले तपाईँको चाहिँ आफ्ना कार्यकर्ताहरू जो माननीय भएको छन् वा तपाईँको चाहिँ अरू केही भएको छन् तिनलाई तपाईँको चाहिँ मतलब ज्ञान उपलब्ध गराउनु पर्यो ज्ञान बाँध्नु पर्यो अनि त्यसपछि आएर यहाँ यतापट्टि राज्य मार्फत तपाईँको सांसदहरूलाई मन्त्रीहरूलाई उनको हक कर्तव्य अधिकार कसरी प्रत्याजन गरिने गरिन्छ भन्ने खालको कुरा पनि गर्नु पर्यो अनि केही थ्योरिटिकल र केही पोलिटिकल कुराहरू पनि संस्थागत रूपबाट गर्न जान्न पर्यो सिक्नु पर्यो त्यसपछि मात्रै तपाईँको चाहिँ केही अगाडि बढ्न सक्ने स्थिति हुन सक्छ।
भनेको अहिलेको जसरी पनि बजेट र कार्यक्रम ल्याएका छन् यो धेरै हदसम्म चाहनामुखी र हचुवामुखी छन् त्यति योजना स्पष्ट कार्यदिशामुखी
चाहनामुखी पनि होइन यो त तपाईँको आफूले आफ्नो आफूले जे जाने
व्यक्तिगत चाहना
आफूले तपाईँको जे जाने छ त्यही कुरा ल्याए उनीहरूले जे हिजो कल्पना गरिएको थियो वा देखेका थिए त्यही कुरा देखेको कुरालाई नै उनीहरूले ल्याए तर देखे कुरा मात्रै ल्याएर पुग्दैन भन्ने कुरा बुझ्नु पर्यो। हाम्रो समाजमा परिवर्तन भइसक्यो हामी नयाँ खालको एउटा फ्रेमभित्र गइसक्यौँ हामी संघीयतामा गएछौँ हाम्रो त्यसलाई कार्यान्वयन गर्ने दिशातर्फ उन्मुख छौँ हामीले समाजवाद उन्मुख भनिसकेका छौँ। हिजोको नीति हिजोको कार्यक्रम हिजोको संस्थागत प्रक्रिया र ढाँचाबाट मात्रै तपाईँको मुलुक चल्दैन भन्ने कुरा थाहा पाउनु पर्यो।
अझै पनि थाहा पाइएन भने फेरि हिजोको पञ्चायत र अहिलेको शासन
थाहा पाउनेहरू अरू आउलान् होइन नत्र भने अर्को विकल्प खोज्ने तर्फ मान्छेहरू जान सक्छन् यो असफल भयो भने.
तपाईँले हामीसँग यो नेकपा जुन अहिलेको नेकपा पहिलेको एमाले र माओवादीको चुनाव जिते लगाएर पनि तपाईँले भन्नुभएको थियो सरकारसँग स्पष्ट योजना कार्यदिशा छैन त्यसैले हचुवाको भरमा समृद्धि आउँदैन भन्नुभएको थियो. अहिलेको बजेट आइसक्दा पनि अवस्था त्यही हो कि उलट रूपमा
मैले त त्यही नै देखिरहेको छु किनभने संस्थाहरू जसलाई तपाईँको इम्प्लिमेन्ट गर्ने लागू गर्ने संस्थाहरू छैनन् लागू गर्ने मान्छेहरू नै आफै प्रष्ट छैनन् होइन जस्तो तपाईँको चाहिँ मतलब पुँजी बजारको कुरा आयो त्यसमा पनि तपाईँको अर्थमन्त्री फेलियर देखिनुभयो होइन तुरुन्तै तपाईँको चाहिँ उहाँले फिर्ता सेयर बजारको कुरा फिर्ता लिनुपर्ने अवस्था आयो होइन अहिले अब तपाईँको चाहिँ मतलब उहाँहरूले सांसदहरूले होइन ट्रेजरी बेन्चकै सांसदहरूले तपाईँको विरोध जनाइरहेका छन् उहाँको क्रियाकलापलाई होइन उहाँ आफै कसरी के गरिरहनु भएको छ भन्ने कुरा बाहिर दुनियाँ देश दुनियाँलाई केही कुरा थाहा छैन होइन र अब तपाईँको बजेटको फ्रेम मतलब फ्रेमभित्र बजेट हेर्दाखेरि त्यो तपाईँको सङ्घीय ढाँचाको फ्रेमभित्र छैन होइन अनि त्यस हिसाबले तपाईँको जुन वितरण गरिरहेको छ त्यो वितरणले पनि तपाईँको यो चाहिँ प्रायोरिटी हो भन्ने कुरा तोकेका छैन होइन जस्तो अघि मैले भने होइन जस्तो एउटा प्रदेश सरकारको लागि तिन नम्बर प्रदेशको सरकारको एउटा प्रायोरिटी मेरो यो हुनुपर्थ्यो भनेर भने जस्तै छ नम्बरको त्यस्तै हुनसक्छ सात नम्बरको अलगै हुनसक्छ एक नम्बरको अलगै हुनसक्छ र समग्रमा तपाईँको केन्द्रको त अलगै थियो नि केन्द्रको पनि सबभन्दा लाजमर्दो कुरा भनेको त मान्छे तपाईँको चाहिने यत्र धेरै मान्छेहरू होइन पाखामा छन् पहिलो कुरा होइन दोस्रो हामीसँग रोजगार छैन तेस्रो हामीसँग तपाईँको औद्योगिकरण छैन चौथो हामी तपाईँको कृषिमा पनि परनिर्भर हुँदै गएको छौँ होइन खाद्यान्न पनि हामी बाहिर ल्याइरहेको छौँ मासु लत्ता कपडा सारा कुराहरू हामी बाहिरबाट ल्याइरहेको छौँ हामी तपाईँको डस्ट डिजिजमा गइसक्यौँ यो सबै फ्रेमलाई तपाईँ कसरी एउटा नयाँ ढाँचामा नयाँ फ्रेममा लैजाने भन्ने खालको कुरा सोच्नु पर्थ्यो जसरी तपाईँको आम मान्छे बाहिर जानबाट रोकेर यङ इनर्जेटिक मान्छेहरूलाई नै यहाँ नै प्रोत्साहन हुने गरी कामलाई तपाईँ व्यवस्थित गर्ने एउटा संरचना निर्माण गर्ने एउटा फ्रेमतर्फ लैजानु पर्थ्यो त्यो कुरा त भएन त्यसले तपाईँको चाहिँ मतलब त्यो कुरा बजेटमा पनि त्यो काहीँ देखिएन होइन हामीले जे कुरा गर्यौँ त्यो बजेट अगाडि कुरा गरेर
फेलियरको कुरा भइसक्यो
होइन फेलियर भनेको तपाईँको चाहिँ कार्यान्वयन नभएपछि त फेल नै हुने हो नि
कार्यान्वयन गर्ने हिसाबकै बजेट आएन भन्ने त
एकदमै त्यो तर्कै त्यही हो जस्तो तपाईँले जस के भन्नुहुन्छ भने अहिले तपाईँले सुन्नु भएको छ अब यो त असार हो असारसम्म तपाईँको 50% पनि क्यापिटल एक्सपेन्डिचर खर्च भएको छैन पुँजीगत खर्च भएको छैन पुँजीगत खर्च नहुनु भन्नुको मतलब थोरै मान्छेको हातमा फेरि पैसा फर्केर आउनु हो धेरै मान्छेहरू तपाईँको चाहिँ मतलब पुँजी निर्माण गर्ने कामबाट वञ्चित हुनु हो सरकारले खर्च गर्न नसक्दा होइन त्यसै पनि तपाईँको हामी कहाँ सामान्य खर्च मात्रै बढी छ सामान्य खर्च बढी भन्नुको अर्थ भनेको सेना पुलिस कर्मचारी नेताको गोजीमा पैसा पुग्नु हो होइन त्यो भनेर कति संख्यामा छ भन्ने खालको गणनाको कुरा नै हो नि 3 करोड मान्छेहरू मध्येमा हामीसँग 1 करोड पनि त होइन नि मुस्किलले तपाईँको सबै कार्यकर्ता नेता पुलिस आर्मी कर्मचारी गर्दा 10 लाख मान्ने भन्नु है 3 करोडमा 2 करोड 90 लाख मान्छेहरूलाई चाहिँ तपाईँको कहाँबाट जानुपर्छ भन्दाखेरि त्यो क्यापिटल फर्मेसन गर्नका लागि पुँजीगत खर्चबाट जाने हो त्यसमा इन्भल्भ भएन त्यो पनि काम भएन फर्कियो भनेपछि त ती मान्छे तपाईँको सामान्य मान्छेहरूको इन्भल्भमेन्ट कम भयो भन्ने कुरा हो उनीहरूको इन्भल्भ हुन सकेन भने उनीहरूले मार्केट क्रिएट गर्न सक्दैन उनीहरूसँग कमाइ भएन भने खर्च गर्न सक्ने ल्याकत हुँदैन त्यसले मार्केटमा तपाईँको चाहिँ डिमान्ड साइड बढाउँदैन डिमान्ड नबढ्ने बित्तिकै तपाईँको उत्पादन बढ्दैन होइन यो सबै कुराहरूले त हामी दरिद्रतातर्फ उन्मुख छौँ त्यसलाई तपाईँको सल्भ गर्ने हामीसँग के औजार छ त के कुरा हाम्रो नयाँ सरकारले नयाँ ढाँचाको कुरा लिएर आयो त कस्तो खालको तपाईँको संरचनाहरू निर्माण गर्ने कुरा गरे त कस्तो खालका मतलब संरचना भन्नाले संस्थागत संरचनाहरू बनाए त भन्ने खालको कुरा आउँछ हो त्यो कुरा त तपाईँको छ भने देखिएन बजेटमा होइन त्यो कार्यान्वयन गर्नेतर्फ पनि त्यस्तो त्यो जुन संरचनाहरू हुनुपर्थ्यो त्यसमा त केही छैन यसले तपाईँको छ भने शङ्का गर्ने ठाउँ मात्रै होइन जान्छन् नै नि भने जस्तो देखिन्छ होइन तर अब यो धेरै एकदम मतलब यो त अब बजेट निर्माण भएको पनि धेरै होइन सरकारले तपाईँको भर्खरै 100 दिन बिताएछ 4 महिना 5 महिना हुन लाग्यो भन्नाले तपाईँको त्यत्रो धेरै ठुलो समय व्यतीत भए होइन तर जुन सङ्केतहरू छन् जुन खालको उहाँहरूले फ्रेमवर्क तयार गर्नको लागि कमजोरी देखाउनु भएको छ त्यसले तपाईँको चाहिँ मतलब सोचे अनुसारको कुरा बोले अनुसारको ठाउँमा पुग्नलाई गाह्रो छ
अन्तिममा अहिले पनि म जस्ता धेरै युवाहरू खास गरी झोला बगेर खाडी जानुपर्ने बाध्यता छ यो बजेटले झन्डै 1 वर्षभित्र नभए 5 वर्षभित्र खाडी जान नपर्ने भनेर कार्यक्रम ल्यायो तर त्यो बजेटमा फेरि स्पष्टसँग पारिएन नागरिकलाई यति धेरै आशा अब नगर्दा हुन्छ यो बजेटबाट सरकारबाट ए यो समग्रमा
होइन उहाँले तपाईँको चाहिँ 5 लाख हामी कार्यकर्ता 5 लाखलाई तपाईँको चाहिँ हामी काम दिन्छौँ भन्नुभएको छ तर त्यो बजेट मतलब कस्तो खालको काम दिनुहुन्छ भन्ने कुरा प्रधानमन्त्री कार्यालयमा त्यो लगेर जिम्मा लाउनु भएको छ होइन, त्यो तपाईँको चाहिँ कृषिको आधुनिकरण गरेर औद्योगिकरण गरेर होइन, वा तपाईँको चाहिँ यो कृषिलाई उद्योग र तपाईँको चाहिँ यता पर्यटनसँग जोडेर गर्ने कार्यक्रम त ल्याउनु भएको छैन नि, प्रधानमन्त्रीले प्रधानमन्त्रीको कार्यालयले गर्ने काम के हुन सक्छ भनेर यसो अनुमान लाउन सकिन्छ। एउटा अनुमान के हो भन्दाखेरि भारतमा जस्तो चार महिनाको तपाईँको चाहिँ 100 दिने वा 120 दिनको रोजगारीको त्यो चाहिँ मतलब गान्धी स्वरोजगार आयोजना जस्तो तपाईँको त्यस्तो स्वरोजगार आयोजनाको काम पो गराउनुहुन्छ कि केही भोलिन्टियर योजनाहरू पो ल्याउनुहुन्छ कि प्रधानमन्त्रीले, अन्त त्यसका लागि तपाईँको चाहिँ उहाँहरूले थिङ्क ट्याङ्क बनाउँछु भन्नुभएको छ, त्यो त्यसका लागि पो हो कि होइन, यो अहिले पनि अस्पष्ट छ, प्रश्न छैन। त्यस कारणले गर्दाखेरि कसरी उहाँहरूले गर्नुहुन्छ भन्ने खालको कुरा बजेटमा तपाईँको चाहिँ अरू मन्त्रालयहरू मार्फत देखिँदैन। हामी कहाँ सर्दा तपाईँको चाहिँ 30-35 हजार पनि रोजगारी दिलाउने त्यस्तो चाहिँ तपाईँको स्थिति देखाएको छैन होइन। अब अर्को एउटा पक्ष कस्तो भन्नुहुन्छ भने हामी कहाँ सबैभन्दा धेरै रोजगारी उत्पादन गर्ने भनेको मैले अघि जुन भने एउटा कृषि नै हो, त्यहाँबाट कृषि जन्ने कुरालाई पर्यटनसँग जोडेर र कृषि जन्ने उत्पादनलाई प्रशोधन गर्ने औद्योगिकरणको कुरासँग जोडेर पनि तपाईँको रोजगारी उपलब्ध हुन सक्थ्यो होइन। अब यसको त्यो पनि त्यहाँ चाहिँ देखिँदैन होइन। र अर्को एउटा चाहिँ तपाईँको सबैभन्दा बढी हामी कहाँ अर्को गर्न सक्ने भनेको हामी एकदम पूर्वाधार निर्माण गर्ने अभियानमा लागेका छौँ होइन, जस्तो रेलको कुरा गरिरहेछौँ, मतलब मोटर बाटोको कुरा गरिरहेछौँ, पानी जहाजको कुरा गरिरहेछौँ, यो जम्मै कामका लागि हाम्रो तपाईँको चाहिँ मतलब त्यहाँ सबभन्दा धेरै काम कन्स्ट्रक्सनको काममा लगाउने हो। त्यो कन्स्ट्रक्सन काम कसरी हुन्छ तयार हुन्छ भन्ने बारेमा पनि हाम्रो ठेक्का पट्टा गर्ने जुन प्रणाली छ त्यसलाई परिवर्तन गर्ने कुरा त मतलब अर्थमन्त्रीले गर्नुभएको छैन, योजना आयोगले पनि त्यो दिएको छैन होइन। हामी कहाँ तपाईँको चाहिँ मान्छेले खन्ने भन्दा मिसिनले खन्ने काम धेर बढी भएको छ, हामीलाई मिसिनले रिप्लेस गरेका थियो, अब मिसिनलाई हामीले रिप्लेस गर्छौँ त्यस्तो योजना त केही पनि देखिँदैन होइन। हो त्यस्तै खालको कुरा अरू कुरामा पनि देखिँदैन होइन, कहाँ के गरेर उहाँले गर्नुहुन्छ भन्ने खालको कुरा त जुन भन्नु पर्थ्यो त्यो देखिँदैन। त्यसैले गर्दाखेरि एउटा कस्तो छ भन्दाखेरि हामी जुन ठाउँमा हिजो थियौँ त्योभन्दा फरक हामी छैनौँ, हिजो जुन बजारले सबै कुराहरू निर्धारण गर्थ्यो त्यही बजारमा नै हामी छौँ, अनि मुखले मात्रै हामी समाजवादतर्फ उन्मुख छौँ, मुखले मात्रै हामी समृद्धितर्फ उन्मुख छौँ, मुखले मात्रै हामी विकासतर्फ उन्मुख छौँ भनेर त्यसको केही अर्थ हुँदैन। अर्थ हुनको लागि त अर्थपूर्ण काम हुनु पर्यो, हाम्रा मान्छेहरूलाई हाम्रा युवा युवतीहरूलाई यहीँ अड्याउनको लागि हामीले कस्तो खालको फ्रेमवर्कभित्रको निर्माण गर्ने, कस्तो खालको औद्योगिकरण गर्ने भन्ने बारेमा त हाम्रो बजेटले सोच त दिएको छैन। त्यसले यो कुनै समाजवाद उन्मुख पनि होइन यो बजेट होइन, यसले तपाईँको कुनै आम मान्छेलाई कृपा गर्ने खालको कुरा पनि उल्लेख गरेन। त्यस कारणले गर्दाखेरि अब यस्तो त्यो जुन फ्रेम छ त्यो फ्रेम त हिजो पनि थियो, त्यसको निरन्तरता मात्रै हो।
महत्वपूर्ण समयका लागि बजेटमाथिको टिप्पणी, प्रदेश सरकारको बजेटका बारे आफ्नो धारणा राख्नुभयो, यसका लागि धेरै धन्यवाद।
हजुर, यहाँलाई पनि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो आर्थिक विश्लेषक हरिलोका। संघीय बजेटमा सत्ता पक्षकै सांसदको असन्तुष्टि र प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनका चुनौतीका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटो काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको आजको समय सकिने लागेको छ। भोलि बिहान 8:30 बजे फरक विषयका साथ फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट भने प्राविधिक साथी मनोज विष्टसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।